أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، ثم الصلاة والسلام على أشرف الأنبياء والمرسلين، سيد الكونين، جد الحسن والحسين، أبي القاسم محمد. الذي قيل في شانه وما أرسلناك إلا رحمة للعالمين، ثم الصلاة والسلام على أخيه ووزيره وابن عمه ووارث علمه علم الأولين والآخرين علي بن أبي طالب. أسد الله الغالب مطلوب كل طالب، الذي قيل في شانه أنا مدينة الحكمة وعلي بابها، فمن أراد الحكمة فليأتها من بابها. ثم الصلاة والسلام على سيدة النساء السيدة فاطمة الزهراء. سلام الله عليها التي قيل في شانها من أحب بنت فاطمة فهو مئي في الجنة ومن أبغضها فهو في النار. ثم الصلاة والسلام على ابنهما السيد الحسن والحسين وعلى أولاد الحسين، سيما بقية الله في الأرضين إمام زماننا هذا، روحي وأرواح العالمين لتراب مقدمه الفداء. ثم الصلاة والسلام على شيئتهم ومحبيهم ومواليهم أجمعين، ولعنة الله على أعدائهم من الآن إلى قيام يوم الدين وبعد يوم الدين، أما بعد، فقد قالت زينب بنت علي سلام الله عليها: اللهم تقبل منا هذا القربان بر محمد وعلى محمد صلوات. جتنے مریض ہیں ان کی شفا یابی کے لیے، جو آزادان سید و شہدا عراق میں، پاکستان میں، باقی جگہ پر آزاداری سید و شہدا میں مشغول ہے، ان کی سلامتی کے لیے تمام مراجع عظام اور ولی امر مسلمین، رہبر معظم کی سلامتی کے لیے، اور بالخصوص ایک سسٹر فرخندہ سلطانہ، ان کی سلامتی کے لیے، اور اپنی تمام مشکلات اور حاجات کو شامل کرتے ہوئے پانچ بار مل کر انشاءاللہ اما یجیبو کی تلاوت کرتے ہیں. بسم اللہ الرحمن الرحیم، عمن يجيب المضطر إذا دعاه ويكشف السوء، 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 عمن يجيب المضطر إذا دعاه ويكشف السوء. بر محمد وعلى محمد صلوات. سفر کا مہینہ حقیقت میں مصیبت اور ابتلاء کا مہینہ ہے، اس لیے اہل بیت علیہ السلام نے یہ ہدایت کی ہے کہ جتنا ممکن ہو سکے ماہ سفر میں آپ صدقہ نکالیں. یہ صدقہ ماہ سفر کا مشکلات کو اور بلیات کو انسان سے رفع کرتا ہے، دور کرتا ہے. ویسے تو ہر دن مومن کو یہ تاکید کی گئی ہے کہ جب اس کے دن کی ابتدا ہو، اس کے دن کی ابتدا اہل بیت علیہ السلام کے ساتھ توسل کے ساتھ ہو. ہمارے علماء نے اور دعاؤں کی بڑی مستند کتابوں میں، جن میں سے ایک کتاب جو چکن ہر گھر میں موجود ہے، اس کا میرے فیصلے مفات الجنان، پہلے ابواب میں شیخ عباس قمی رضوان اللہ علیہ نے ہر دن کی ایک مختصر زیارت نقل کی ہے، چونکہ ہفتے کا ہر دن کسی امام کسی معصوم سے منسوب ہے، تاکہ کم از کم انسان جب دن کا کام شروع کرے اپنا، تو چھوٹی سی دو منٹ سے زیادہ وہ زیارت ٹائم نہیں لیتی، अगर एक इंसान थोड़ा टाइम ज़्यादा सर्फ कर दे तो उसके मानी पर भी गौर कर ले, ताकि वो उस दुआ और ज़ियारत को पढ़ने के साथ साथ महसूस भी हो सके। सफ़र का महीना जिस तरीके से मुहर्रम का महीना सैयद शहदा से मंसूब है, सैयद शहदा से नस्बत रखता है और सैयद शहदा की उस अजीम कुर्बानी की याद दिलाता है जिस कुर्बानी के सदक़े में इस्लाम ज़िंदा हो गया और जिस अजीम कुर्बानी के सदक़े में कलमाए तौहीद ज़िंदा हो गया। सरदाद नादाद दस्त दर दस्त यजीद हक्का के बिना इला इलाह अस्त हुसैन। अगर तौहीद की कोई बुनियाद है, तौहीद की कोई असास है, जिसने तौहीद को ज़िंदा किया है वो अली का लाडला है, वो फातिमा का लाल है। और अगर हुसैन को किसी ने ज़िंदा किया है तो उस शख्सियत का नाम है ज़ैनब। बस इस्लाम ज़िंदा हुआ हुसैन के तफ़ैल और हुसैन ज़िंदा हुए ज़ैनब के तफ़ैल। इस्लाम ज़िंदा हुआ मुहर्रम के तफ़ैल और मुहर्रम ज़िंदा हुआ सफ़र के तफ़ैल। इसलिए इमाम खुमैनी ने फरमाया महर्च दारिम अज मुहर्रम व सफ़र दारिम। हमारे दामन में जो कुछ भी है, आज जिस दीन पर हम नाज करते हैं, जिस दीन पर फख्र करते हैं, जिस दीन का कलमा पढ़ने में हम एजाज समझते हैं, अगर ये दीन बचा है, बल्कि जो वैल्यूज़ हमारे पास बची हैं, ये सब की सब वैल्यू देन है, सदका है मुहर्रम और सफ़र का। अब सोचने की बात ये है कि भाई जहरन तो सबसे बड़ी कुर्बानी सैयद शहदा की कुर्बानी हमें नज़र आती है, उसमें शक भी नहीं, जिस कुर्बानी की कोई नज़ीर भी तारीख़ में नहीं मिलती है, मिसाल भी कोई तारीख़ में नहीं मिलती है। आप कुर्बानी को देखें तो औज पर है वो कुर्बानी, सफ़र ने क्या काम किया है। आइए आज तज़किरा करते हैं उस ज़ात का, उस शख्सियत का जिसने करबला को बचाया है। मासूम की तरफ से जब किसी भी शख्सियत को कोई टाइटल, कोई लकब दिया जाता है तो उसमें तकल्लुफ या तआरुफ नहीं होता, क्योंकि मासूमीन तआरुफात से, तकल्लुफात से काम नहीं लेते। उनकी ज़ुबान हकीकत में वही की तर्जमान होती है, जो कुछ वो अल्फाज अदा करते हैं वो अल्फाज हकीकत पर मुबतनी होते हैं, हकायक से वो पर्दा आश्कार करते हैं, हकायक से पर्दा उठाते हैं। इस बीबी के लिए लकब जो मासूम ने इस्तेमाल किया, क्या फरमाया, अंते शरीकतुल हुसैन। एफपी जान, आप शरीकतुल हुसैन हैं। शरीकतुल हुसैन का माना कि मैं जिस लफ्ज़ की थोड़ी तशरीह कर दूँ, अगर जैसा अहले इल्म अहबाब यहाँ पर हैं, ये अरबी का लफ्ज़ है। अरबी में दो लफ्ज़ इस्तेमाल होते हैं, एक सहीम है या सहीमा, सहीम किसे कहते हैं, दो लोग हैं जिन्हें मिलकर कोई कारोबार शुरू किया है, कोई मिशन शुरू किया है, कोई भी काम शुरू किया है दो अफराद ने, लेकिन दोनों का सरमाया बराबर नहीं है। एक का सरमाया ज़्यादा है, एफर्ट ज़्यादा है, और दूसरे का सरमाया और एफर्ट कम है। बस एक ने 50 प्लस सरमाया फराम किया है, एक ने 49 सरमाया फराम किया है, तो दोनों बराबर ना हुए ना। अगर कोई ऐसा बिजनेस, कोई ऐसा मिशन, कोई ऐसा काम जो दो लोगों ने शुरू किया है लेकिन दोनों बराबर के हिस्सादार नहीं, उसमें दोनों की बराबर की एफर्ट और बराबर का सरमाया और बराबर की मेहनत नहीं है, तो अरबी में इस रिलेशन कहते हैं ये दोनों आपस में सहीम हैं। सहीम का मतलब यह कि एक का एफर्ट ज़्यादा है, एक की मेहनत ज़्यादा है, एक का सरमाया ज़्यादा है, दूसरे का सरमाया मेहनत कम, इसलिए सहीम है। लेकिन अगर कोई ऐसा काम हो, कोई ऐसा मिशन हो, कोई ऐसा बिजनेस हो, कोई ऐसी मेहनत हो जिसमें दोनों का सरमाया बराबर का शामिल हो, 50-50 हो, यानी जितनी एक की मेहनत है उतनी दूसरे की मेहनत, जितना एक का सरमाया है उतना दूसरे का सरमाया, जितनी एक ने अपना सब कुछ उस सरमाया के अंदर लगा दिया, उस काम के अंदर दूसरे ने भी उतना लगाया, यानी बराबर के शरीक है, तो इसके लिए अरबी जुबान में शरीक का लफ्ज इस्तेमाल होता है। मासूम ने इस बीबी को ये नहीं फरमाया कि अंता सहीमतुल हुसैन, कि ऐ फूफी जान आप मेरे बाबा के इस मिशन में सहीम है, सहम है आपका कि सैयद शौदा का काम ज़्यादा हो और आपकी एफर्ट तरह काम हो। फरमाया انتے شریکت الحسین، یعنی جتنی محنت اس اسلام کو بچانے میں، جتنا سرمایہ اس اسلام کو بچانے میں، جتنی قربانی اس اسلام کو بچانے میں سید الشہداء کی صرف ہوئی ہے، اتنی قربانی، اتنی محنت، اتنا سرمایہ ہی آپ کا صرف ہوا ہے. انت شریکت الحسین. اب آئیے امام کے اس قول کو سمجھتے ہیں تاکہ ہمیں سمجھ آ جائے کہ واقعاً یہ کس طریقے سے حقیقت. چونکہ ذہن تو ہمیں یہ نظر آتا ہے نا، امام حسین علیہ السلام کی عظیم قربانی ہے، اپنے ہاتھوں سے اپنے بچوں کو قربان گاہ کی طرف بھیجا، اپنے ہاتھوں سے اپنے بھائی کا لاشا اٹھا کے لائے، اپنے ہاتھوں سے اپنے اصحاب کا لاشا اٹھا کے لائے، اپنے ہاتھوں سے اپنے 6 ماہ کے اثر کو لے کر قربان گاہ کی طرف گئے. اس سے بڑھ کے عظیم قربانی کیا ہو سکتی؟ کس طریقے سے یہ بی بی شریکت الحسین. ایک صلوات پڑھی محمد والے محمد پر. اسلامی علوم میں، بلکہ ہیومن سائنسز میں، دو ایسے علوم ہیں، ایک کا نام تاریخ ہے اور ایک کا نام فلسفہ تاریخ ہے. تاریخ کسے کہتے ہیں؟ یعنی وہ واقعات جو تاریخ کے دامن میں رونما ہوئے ہیں، جنگ خیبر ہوئی ہے، جنگ خندق ہوئی ہے، اور باقی تاریخ کے واقعات. تاریخ بقاعدہ ایک ہسٹری جسے ہم کہتے ہیں، ہسٹری بقاعدہ ایک نالج، ایک بقاعدہ علم ہے. جو تاریخی واقعات سے وہ واقعات جو باہر رونما ہوئے ان کے بارے میں گفتگو کرتا ہے، ان کو رجسٹر کرتا ہے، ان کو لکھتا ہے. اور دوسرا علم ہے جس کا نام ہے فلسفہ تاریخ. اور فلسفہ تاریخ حقیقت میں علم تاریخ سے گہرا علم ہے، زیادہ ڈیپ علم ہے. بقاعدہ ایک سائنس کے طور پہ پڑھایا جاتا ہے، یونیورسٹیز میں، کالجز میں، ہاؤز علم میں بھی پڑھایا جاتا ہے. فلسفہ تاریخ کیا کرتا ہے؟ فلسفہ تاریخ حقیقت میں تاریخ میں رونما ہونے والے واقعات کی تصدیق یا تردید کرتا ہے، ان کا تجزیہ کرتا ہے، ان کی تحلیل کرتا ہے. اور وہ واقعات کس طریقے سے انسانی معاشروں پر، انسانی اطوار پر، انسانی ثقافت پر کس طریقے سے وہ واقعات رونما ہوئے، اثر انداز ہوئے، ان کے بارے میں گفتگو کرتا ہے. اور تاریخ اس وقت تک حقیقت میں ثابت ہی نہیں ہوتی جب تک فلسفہ تاریخ آ کر کسی تاریخی واقعے پر مہر تصدیق نہ لگائے. یہ ایک اکیڈمک چیز ہے، تمام یونیورسٹی میں، تمام انسٹیٹیوٹس میں یہ پڑھائی جاتی ہے. اب فلسفہ تاریخ ہمارے سامنے کسی بھی تاریخی واقعے کے مستند اور مشہور ہونے کے ایلیمنٹ، انگریڈینگ اور عناصر ہمارے سامنے بیان کرتا ہے کہ تاریخ کے دامن میں کوئی واقعہ آپ تک پہنچا ہے تو آپ کس طریقے سے، کون کون سے عوامل اس واقعے کے اندر موجود ہونے چاہیے، کون کون سے ایلیمنٹ اس واقعے کے اندر موجود ہونے چاہیے، تب جا کر آپ کا ایمان اور اتقان اور اعتقاد اس تاریخی واقعے پر ہوگا، جسے تحلیل تاریخ کہتے ہیں، فلسفہ تاریخ کہتے ہیں. فلسفہ تاریخ نے جو سب سے پہلا ایلیمنٹ یا سب سے پہلا عنصر یا سب سے پہلا انگریڈینگ جو ہمارے سامنے رکھا ہے کسی بھی تاریخی واقعے کو سمجھنے اور اس کو پرکھنے اور اس کی تحلیل کرنے کا، وہ یہ ہے کہ جو واقعہ آپ کے سامنے رونما ہو رہا ہے یا جو واقعہ آپ کے سامنے بیان ہو رہا ہے، اس واقعے پر گواہوں کی تعداد کتنی ہے. پس سب سے پہلا ایلیمنٹ جو کسی بھی تاریخی واقعے کی صحت یا سکم کو، اس کی تائید یا تردید کو ہمارے سامنے لاتا ہے، وہ اس واقعے پر گواہوں کے نمبر کی موجودگی ہے. مثال کے طور پر آپ کے سامنے دو تاریخی واقعے آتے ہیں، آپ دونوں کے راویوں کو دیکھتے ہیں، جن لوگوں نے اس واقعے کو بیان کیا جسے ہم شاہد کہتے ہیں، جسے ہم راوی کہتے ہیں. ایک واقعے پر 10 لوگوں نے تصدیق کیا کہ 10 لوگوں نے نریٹ کیا ہے، بیان کیا ہے کہ یہ واقعہ تاریخ کے دامن میں رونما ہوا ہے، اور اس کے مقابلے میں ایک واقعہ ایسا ہے جس پر 1,00,000 لوگوں نے گواہی دی ہے. ایک واقعے پر گواہوں کی تعداد 10 اور ایک واقعے پر گواہوں کی تعداد 1,00,000. تو عقلی اعتبار سے بھی، لاجک کے اعتبار سے بھی، اور تحلیل تاریخ اور فلسفہ تاریخ کے بھی اعتبار سے بھی، آپ کا ایمان اس واقعے پر زیادہ ہوگا جس واقعے پر گواہوں کی تعداد زیادہ ہے. قابل فہم بات ہے نا کہ جس پر نمبر آف وٹنس زیادہ ہے، جس کو زیادہ لوگوں نے نریٹ کیا ہے، بیان کیا ہے، اس پر آپ کا ایمان اور اعتقاد زیادہ ہوگا اس واقعے کی نسبت جس پر گواہوں کی تعداد کم ہے. اب یہ تاریخ کے دامن میں ہم دو واقعات کو دیکھتے ہیں تاکہ معلوم ہو کہ یہ بی بی کیسے شریکت الحسین ہے. تاریخ نے اپنے دامن میں ایک واقعہ نقل کیا ہے جس کو واقعہ غدیر کہتے ہیں. اور اس کے مقابلے میں ایک دوسرا واقعہ نقل کیا جس کو واقعہ کربلا کہتے ہیں. تاریخ کے اس پہلے ایلیمنٹ اور پہلے عنصر کی بنیاد پر دیکھیں کہ واقعہ غدیر کو کتنے لوگوں نے بیان کیا, اس واقعے پر کتنے وٹنس ہیں. کم از کم نمبر 80,000 کم از کم, اور 1,24,000 تک نمبر نریٹ ہوا ہے تاریخ کی کتابوں میں. اب منیمم نمبر کو لے لیں, کم از کم 80,000 لے لیجیے. اس کے مقابلے میں واقعہ کربلا پر گواہوں کی تعداد کتنی ہے؟ یہ نمبر اس حد تک نہیں پہنچتا جس حد تک واقعہ غدیر پر موجود گواہوں کا نمبر و تعداد ہے. تو فلسفہ تاریخ کے اعتبار سے واقعہ غدیر کو زیادہ مشہور ہونا چاہیے تھا اور واقعہ کربلا کو کم مشہور ہونا چاہیے تھا, کیونکہ واقعہ غدیر پر گواہوں کی تعداد لاکھوں میں ہزاروں میں اور واقعہ کربلا پر. لیکن کیا آپ مسلمانوں کے اندر چلے جائیے, اپنے شیعہ حلقے کو ہٹ کے چلے جائیے, کتنے لوگ جو واقعہ غدیر کے بارے میں باخبر ہیں؟ دوسرا ایلیمنٹ جو فلسفہ تاریخ میں بیان کیا گیا وہ یہ ہے کہ صرف گواہوں کی تعداد میٹر نہیں کرتی, بلکہ گواہوں کی تعداد کے ساتھ ساتھ گواہوں کی وساقت. کہ ہم دو واقعے کو جب کمپیئر کرتے دیکھتے ہیں کہ اس واقعے کو جن گواہوں نے ہمارے سامنے بیان کیا ہے وہ جھوٹے تو نہیں ہیں, کاذب تو نہیں ہیں, کاذب ہیں, جھوٹے ہیں, سچے ہیں, سکا ہیں. اگر کسی واقعے پر موجود گواہ صادق ہوں, سچے ہوں, اور اس کے مقابلے میں دوسرے واقعے پر موجود گواہ نہ ہوں اتنے زیادہ, تو پھر جہاں پر وساقت زیادہ ہو اس واقعے کو تاریخی اعتبار سے ہم زیادہ مستند سمجھتے ہیں, زیادہ مشہور ہونا چاہیے امت کے درمیان. اب پھر آئیے ان دونوں واقعات کی طرف. واقعہ کربلا پر جو مستند گواہ ہے وہ ایک ہے صرف, امام زین العابدین, باقی سب بچے ہیں, خواتین ہیں. اور اگر لشکر یزید کو دیکھے تو سب کے سب فاسق ہیں, ان میں سے کوئی بھی سچا نہیں ہے. تو واقعہ کربلا پر سچے گواہ کی تعداد ایک ہے, سکا گواہ کی تعداد ایک ہے. اس کے مقابلے میں واقعہ غدیر پر جو گواہ موجود ہیں ممکن ہے بعد میں آ کر وہ فاسق ہو گئے ہوں, ممکن ہے بعد میں آ کر ان کی وساقت ختم ہو گئی ہو, لیکن جو لوگ میدان غدیر میں موجود تھے وہ سب کے سب سکا تھے. اس کی دلیل کیا ہے؟ آپ سب نے سنی معروف کہ جو آدمی حج کرنے جاتا ہے اور میدان عرفات میں جب جبل الرحمہ کے پاس بیٹھ کر وہ خدا کے حضور استغفار کرتا ہے اور حج سے واپس آتا ہے تو یہ انسان ایسے ہے جیسے ابھی شک میں مادر سے متولد ہوا ہے. مدبر روایت ہے نا جس کو سنی شیعہ صاحب نے بیان کیا ہے کہ حاجی جو ہے یہ ایسے ہے جیسے اس کے نام اعمال میں کوئی بھی گناہ موجود نہیں ہے. اور اگر کوئی حاجی جائے بھی صحیح تو کم از کم کہتے ہیں اس وقت تک انسان پر حج کا اثر باقی رہتا ہے جب تک اس کے سر پر بال نہیں آ جاتے. جب حاجی حج کے لیے جاتے ہیں تو منا میں آپ اپنے سر کو حلق کرواتے ہیں, سر کو منڈواتے ہیں. واقعہ غدیر پر جو گواہ موجود ہیں ان کو حج مکمل کیے ہوئے ابھی ایک ہفتہ سے کم دن ہوئے ہیں, بس جتنے گواہ موجود ہیں سب کے سب گواہ سکھائے عزیزو. اس لیے اہل بیت علیہ السلام نے واقعہ غدیر کو ہم تک پہنچانے کے لیے اور واقعہ غدیر کی صداقت کو ثابت کرنے کے لیے اہل بیت نے اور علماء نے بڑی زحمتیں کی ہیں. علامہ شیخ امینی رضوان اللہ علیہ جن نے غدیر پر بڑی معرکۃ الآراء کتاب لکھی ہے الغدیر کے نام سے, جب کتاب غدیر مکمل کی ہے تو دو رکعت نماز ادا کی ہے اور دو رکعت نماز ادا کرنے کے بعد خدا کے حضور یہ دعا کی ہے کہ خدایا میں اس کتاب الغدیر کو حجت قرار دیتا ہوں ان کے خلاف جو ولایت امیر المومنین کے منکر ہیں. کتنی زحمت کی, ولایت امیر المومنین کو ثابت کرنے کے لیے. معلوم ہوا کہ ایک کتاب کسی ایک سنی عالم کے پاس موجود ہے, اس کے پاس گیا کہ آپ کے پاس ایک کتاب موجود ہے ریفرنس کے لیے, تو آپ مجھے دے دیجئے. تو اسے پتہ چل گیا کہ یہ کتاب نے کس لیے چاہیے. کہا نہیں, میں تو کتاب نہیں دوں گا. کہ مجھے ایک ہفتے کے لیے دے دیجئے. کہا نہیں. کہا اچھا آپ ایسا کریں, یہ کتاب مجھے آپ ایک ہفتے کے لیے دے دیں, اور اس کے بدلے میں میں 2 مہینے آپ کے پاس نوکری کروں گا, غلامی کروں گا, آپ کی سرونٹ بن کر آپ کے گھر میں رہوں گا. وہ کتاب نے دی گئی, ریفرنس نے نقل کی, اور اس کے بعد 2 مہینے تک پورے گھر کے کام اس عالم کے کرتے رہے. ایک مرجے نے یہ خواب نقل کیا کہ جب قیامت کا دن تھا تو خواب میں دیکھتے ہیں کہ امیر المومنین حوض کوثر پر تشریف فرما ہے, اور علماء مراجع مومنین آ رہے ہیں, اور ساقی کوثر کے ہاتھ سے دیے ہوئے جام سے سیراب ہو رہے ہیں. خدا ان شاء اللہ ہم سب کو یہ ساتھ نصیب فرمائے ان شاء اللہ قیامت کے دن, اور سب کو امیر المومنین وہ جام بھر بھر کے دے رہے ہیں. اچانک علامہ امینی آگے بڑھے ہیں, تو میرے مولا نے اس جام کو ایک طرف رکھ دیا اور اپنے ہاتھوں میں کوثر کے پانی کو لیا ہے. کہا امینی, آپ نے جو ہماری ولایت کی خدمت کی ہے, ہماری ولایت کا دفاع کیا ہے, آپ ڈیزرو کرتے ہیں کہ آپ اس جام سے نہیں ہمارے ہاتھ سے کوثر کو پیئے. ہمارے علماء نے ولایت اہل بیت کو یعنی حقیقی اسلام کو ہم تک پہنچانے کے لیے بڑی زحمتیں اور بڑی قربانی دی. عزیزو, ہم بڑے آرام سے علماء کی زحمتوں کو فراموش کر دیتے ہیں, بھلا دیتے ہیں. کتنی زحمتیں برداشت کی ہیں اور کتنا بڑا احسان ہے. اب ایک سمپل سی مثال دوں, ہمارے جو باقی برادران ہیں اہل اسلام, ان کے کتنے امام ہیں؟ 4 امام ہیں نا ان کی. اور کتنی نمازیں پڑھتے ہیں وہ؟ 4 نمازیں پڑھتے ہیں, ایک نماز نہیں پڑھتے. ایک ہاتھ یہاں پہ, ایک کا یہاں پہ, ایک کا یہاں پہ. 4 امام ہیں اور 4 نمازیں ہیں. اس کے مقابلے میں ہمارے کتنے امام ہیں؟ 12 امام ہیں. جن کے 12 امام ہو ان کے اندر تو اختلاف زیادہ ہونا چاہیے نا. جہاں پہ کثرت آتی ہے, کثرت اختلاف کا باعث بنتی ہے. 4 ہیں 4 نمازیں, 12 ہیں تو 12 نمازیں ہونی چاہیے تھی. لیکن کیوں ہمارے اندر 12 نمازیں نہیں ہوئیں, ایک نماز رہی؟ اس کی سب سے بڑی وجہ ہمارے علماء کی زحمت تھی جو زمانہ غیب میں امام ائمہ کے حقیقی اسلام کو اور حقیقی عبادات کے نظام کو صحیح طریقے سے ہم تک پہنچا دے رہے. اللہم صلی اللہ علیہ وسلم. کیا یہ زحمت کم ہے علماء کی؟ کبھی بات آ گئی صاحب ابقات الانوار علامہ میر حامد حسین مصفی رضوان اللہ علیہ, خدا رحمت اپنی ان کی قبر پر کرے, ہمارے برصغیر کے سب کانٹیننٹل کے عظیم علماء میں سے ہیں. اور یہ بھی متاسفانہ ہماری قوم کا زوال ہے. کسی قوم کی پہچان اس قوم میں موجود علماء سے ہوتی ہے. اس قوم کے اندر عالم اور علم کی کتنی قدر ہے, کتنی ویلیو سے ہوتی ہے. جب ایسے علماء موجود تھے تو قم اور نجف سے علماء لکھنؤ میں آتے تھے علم دین حاصل کرنے کے لیے. تو صاحب ابقات الانوار نے, صاحب ابقات الانوار حرم میر حمسن نے ایک کتاب لکھی ابقات الانوار کے نام سے, 2 جلدوں کی کتاب ہے, اور اس میں صرف نبی کی ایک حدیث کو ڈسکس کی, حدیث منزلت, جو نبی نے فرمایا تھا یا علی انت منی بمنزلت ہارون من موسیٰ. اس ایک حدیث کو زیر موضوع قرار دیا ہے اور 2 جلد کی کتاب اس پر لکھی ہے. اور اس 2 جلد کی شرح, اس کی تفسیر ہمارے بہت بڑے مرجع, معروف مرجع ہیں جو ہمارے مومن زیارت کے تشریف لے کر گئے ہیں, قم جانتے ہیں, ایت اللہ مرعشی نجفی, جب تک زندہ تھے بی بی معصومہ قم سلام اللہ علیہ کے حرم میں 5 وقت کی نماز وہ پڑھاتے تھے. ہمارے ان مراجع میں سے ہیں جب شہنشاہ نے امام کے خلاف جو ہے وہ شروع کیا کام, تو قم سے علماء کا سب سے پہلا وفد لے کر جنہوں نے تہران میں جا کر प्रैक्टिकली एहतजाज किया ऐतलुजमा का मर्शी नजफी थे, अजीम मर्ज है। तो उन्होंने इन अबकातुल अनवार जो दो जिल्दों पर मुश्तमिल है इसकी शरह लिखना शुरू की एहकाकुल हक के नाम से। और कितनी जिल्दें लिखती? 54 वालियम। उनमें से कोई भी वालीम 1500 से कम सफात का नहीं है, जो सबसे छोटा वालीम है उसके 1500 सफात हैं। 54 वालीम दो जिल्दों की तशरी, और अभी लिख रहे थे तो खुदा को प्यारे हो गए। देखिए उस दो जिल्दों के अंदर कोई मवाद मौजूद था तब तो उसकी तफसीर और तौजीह के लिए 54 जिल्दें लिखी गई। साहब कादर नवार लिख रहे हैं किताब, और आया कहते हैं एक आदमी कहते हैं आगा आपके जो पोते हैं वो हालत इंतज़ार में हैं। और ये इंसानी फितरत है कि आपको अपनी औलाद की औलाद से ज़्यादा मोहब्बत होती है, और बड़ी मोहब्बत है ज़रा अपने बच्चे का बच्चा है। तो बस सोचा तो कहा ठीक है मैं भी आता हूँ, आप लोग उसके पास ठहरो, जो भी इंतज़ार के आदाब हैं उस पर अमल करो, दुआएँ पढ़ो। थोड़ी देर बाद बाकी उन्हें खबर दी कि आगा आपके पोते का इंतकाल हो गया, आप आइए अब उसके जनाजा के लिए। तो कहा आप लोग उसका कफन वगैरह करें, जब जनाजा तैयार हो जाए तब मुझे खबर कीजिएगा। अब जाके जनाजा तैयार हो गया, अब मोमिन आया कहा कि आगा आपके जनाजा तैयार है, तो आकर आप इसकी नमाज जनाजा पढ़े। तो कहा किसी और से कह दीजिए, किसी और आलम से कह दीजिए, नमाज जनाजा भी हो गया, कहा तदफीन भी कर दीजिए। अब लोग आए तो बड़े हैरान परेशान भी कि एक आलम जो है वो उन्हें अपने सबसे अजीज तरीन जो उनके वजूद का हिस्सा है उसका आखिरी लम्हा था और उसकी दीदार के लिए उसको देखने के लिए नहीं आए। तो पूछते हैं कि अगर आपके इस काम की हमें समझ नहीं आई, हम आए हैं इन तमाम मराहल में। तो कहा देखो जब तुम आए थे ना तो उससे पहले मेरे जहन में विलायत अली की दिफा की दलील आई थी। एक मैं अपने मौला की विलायत का दिफा कर रहा था और इस दलील को मैं कागज़ पर लिख रहा था। जब तुम लोग मेरे पास आए तो मेरे जहन में ये बात है कि अगर मैं अभी इस दलील को अधूरा छोड़कर चला गया तो मुमकिन मैं वापस आऊँ तो वो दलील, वो जो मैंने सुगरा कुबरा और मंत्र की दलील मैंने अपने जहन में बनाई है, वो दलील मेरे जहन से निकल जाए। अब मेरे पास दो ही ऑप्शन थे, दो ही रास्ते थे, या मैं अपने पोते के तजहीज़ और तकफीन और जनाजे पर चला जाता या अपने मैं मौला की विलायत का दिफा मुकम्मल करता। मुझे अपने पोते के इन तमाम कामों से दूरी मंजूर थी लेकिन अपने मौला के विलायत के दिफा को नाकिस और अधूरा छोड़ना मंजूर नहीं था। और मुझे ये यकीन है कि मैं जिसकी दिफा के लिए ये काम कर रहा हूँ वो सबसे पहले मेरे पोते की कब्र में आएगा और मेरे पोते को वेलकम करेगा, खुशामदीद कहेगा। इतनी जहमतों से उलमा ने इस दीन को हमारे सामने हकीकी शक्ल में पहुँचाया अज़ीज़ो, कुर्बानियाँ दे देकर, और माने गदीर के लिए। तो गदीर पर जो गवाहों की वसाकत है वो सब के सब सिका हैं, सब के सब नेक हैं, सब के सब हाजी हैं। बस होना ये चाहिए था कि वाकई गदीर का बारे में हर एक को खबर होनी चाहिए थी, क्योंकि सब के सब गवासे का है, और वाकई करबला के बारे में किसी को बाखबर नहीं होना चाहिए था। अब ये तीसरा अंसर और तीसरा एलिमेंट कि किसी भी वाकये पर उस जमाने के मौजूद हुक्मरानों और मीडिया का बड़ा असर और अमल और दखल होता है। अगर एक वाकया किसी जगह पर रूनुमा हो और वक्त के हुक्मरान और वक्त का मीडिया उस वाकये को दबाना चाहे तो उस वाकये के बारे में कोई इंसान बाखबर हो ही नहीं सकता। मुमकिन पहले दो अवामल के दरबार से हमें यकीन न हो लेकिन जिस दौर में हम रह रहे हैं 21st सेंचुरी में और मीडिया के किरदार को हम देख रहे हैं, हमारे लिए ये बात बिल्कुल वाज़ेह है कि दुनिया का मीडिया अगर हकायक को छुपाना चाहे तो किस तरीके से छुपा सकता है। इराक की मिसाल आपके सामने है, अफगानिस्तान की मिसाल आपके सामने है, फिलिस्तीन की मिसाल आपके सामने है, या छुपाना चाहे या हकायक को ट्विस्ट करना चाहे, मोड़ना चाहे, सीरिया की मिसाल आपके सामने है। कि बाकी तो हर जगह पर वो दहशतगर्द है लेकिन सीरिया में उन दहशत गर्दों की अलल ऐलान हिमायत की जा रही है और मीडिया छुपा रहा है, हमें पता ही नहीं चल रहा। यानी मीडिया के अंदर इतनी पावर है कि अगर किसी सच को झूठ बना के पेश करना चाहे तो पूरी दुनिया उस सच को झूठ समझना शुरू कर देती है, और अगर किसी झूठ को सच बनाकर हमारे सामने पेश करना चाहे तो पूरी दुनिया उसे। तो किसी भी वाकये की शोहरत में उस जमाने की इकतदार, उस जमाने की हुकूमत और उस जमाने के मीडिया का बड़ा किरदार होता है। अगर हुकूमत किसी वाकये को प्रमोट करे तो आइंदा आने वाली नस्लें उस वाकये से बाखबर होती हैं। अगर हुकूमत वक्त किसी वाकये को छुपा ले, मीडिया उसका साथ दे और छुपा ले, तो लोगों को खबर नहीं होती। अब आइए वाकये करबला और वाकये गदीर की तरफ। अपने ज़माने के मीडिया और अपने ज़माने के हुक्मरान ने पूरी कोशिश ये की कि वाकया करबला दब जाए। यजीद जैसी पावर, यजीद उस ज़माने की सुपर पावर था, वाकया सुपर पावर था अपने रिसोर्सेज के एतबार से, अपनी तवानाइयों के एतबार से, और पूरा मीडिया यजीद के साथ था। उसके नुमाइंदे हर जगह काम करते, शहर शहर गांव गांव करिया करिया ये ऐलान करते कि एक बागी था जो मारा गया। अस्तग़फ़िरुल्लाह। बस वक्त के हुक्मरान ने और वक्त के मीडिया ने वाकये करबला को सपोर्ट नहीं किया, वैसे सपोर्ट नहीं किया बल्कि उसको दबाया है, और उसके मुकाबले में वाकये गदीर को घर घर पहुंचाने के लिए उस ज़माने की ताकत ने अपने ज़माने का सबसे एडवांस मीडिया इस्तेमाल किया है। एडवांस मीडिया क्या था? वाकये गदीर, आप सबने सुना ना वाकये गदीर, कि अल्लाह के नबी ने जब वो आयत नाजल हुई है तो आयत के नाजल होने के बाद जनाब बिलाल को कहा अज़ान दो और इजाफा करो हय अला खैरिल अमल का, और जो आगे चले गए हैं उनको पीछे बुलाओ, जो पीछे आ रहे हैं उनका इंतज़ार करो। जब सब लोग जमा हो गए तो अल्लाह के रसूल ने ऐलान किया है मन कुंतु मौलाहु फहाज़ा अली मौला का। जब ऐलान हो गया, अभी ये हाजी हैं बेचारे थके हुए हैं, ये हज के दौरान इंसान को इतनी थकावट महसूस नहीं होती, चूँकि इंसान मनासिक में और मरासिम में हज में मशगूल होता है। वाजबात जो ही वाजबात ख़त्म होते हैं तो गोया पूरे सफ़र की थकावट हाजी पर औद कराती है, पूरी थकावट जो है वो हज के बाद इंसान फील करता है। तो अब ये थके हुए हाजी हैं तो हम तो ये चाहते हैं कि जब ये फ्रीज़ा जब ऐलान हो गया और रसूलुल्लाह सब कहते हैं तुम सब लोग मुबारकबाद दे दो और चले जाओ, क्योंकि तारीख ने क्या बयान किया है कि रसूलुल्लाह ने जिस तरीके से वो जो मिंबर है वो भी अजीब तरह का था, ताकि सब लोगों को याद रहे पलाने शुदर का मिंबर था। ऐलान के बाद अल्लाह के नबी ने कहा है कि अली के बैठने के लिए खैमा तैयार करो, वहाँ पर खैमे तो थे नहीं, तो तारीख ये बयान करती है कि अल्लाह के रसूल ने अपनी अबा दी है कहा इस अबा का खैमा तैयार करो, यानी एक साया तैयार करो इस अबा का, और उस साये के नीचे उस खैमे के नीचे कहा है अली से कि आप बैठ जाइए। और अब जितने मुसलमान जिनकी कम अज़ कम तादाद 80,000 है उन तमाम से कहा कि तुम फर्दन फर्दन अकेले अकेले आओ और आकर अली को अली की विलायत पर मुबारकबाद पेश करो। सब इकट्ठे नहीं, एक एक आओ। और तारीख ने उन अल्फाज को भी, बाज़ अस्हाब के अल्फाज को भी नकल किया है जिन अल्फाज के साथ उन्होंने अमीरुल मोमिनीन को विलायत की मुबारकबाद दी है। बखिन बखिन लका, तारीख के अल्फाज हैं, या रसूलुल्लाह ये थके हुए हाजी इन सब ने विलायत का ऐलान सुन लिया है, आप अपने रुख्सत दीजिए, इनको इजाज़त दीजिए। लेकिन अल्लाह का रसूल अपने ज़माने का सबसे एडवांस मीडिया इस्तेमाल कर रहे हैं पैगाम गदीर को पूरे मुसलमान इलाकों तक पहुंचाने के लिए। वो कैसे अजीज़ हो? चूँकि उस ज़माने में अरे जो सफ़र के वसीले थे, जो सफ़र जिससे लोग करते थे, वो मालूम था, सब लोग पता, अगर आपने इस शहर से इस शहर तक जाना है तो इतने दिन का सफ़र है, फलां जगह पे क्याम करने सराय है वहाँ से इतने, यानी हर एक आदमी को मालूम था कि जो हाजी हमारा गया हुआ है, हमारा भाई गया हुआ है, हमारा बाप गया हुआ है, हमारा दोस्त गया हुआ है, इतने दिन इसके जाने का सफ़र है, इतने दिन की हज है, और इतने दिन इसने वापस आ जाना, यानी हर एक आदमी ने ये कैलकुलेशन की हुई थी कि हमारे गांव का, हमारे शहर का, हमारी फैमिली का जो हाजी हज के लिए गया हुआ है उसने फलां दिन को वापस आ जाना है। अब अपनी हालत को देख लीजिए, उससे तो कम्युनिकेशन इतनी थी नहीं, अब तो आम आपके पास हर किस्म का ज़राए। अगर आप तसव्वुर करें, आप एक दोस्त हैं, आपके चाहने वाले हैं, आपके कोई फैमिली के मेंबर हैं, किसी सफ़र पर गए हुए हैं और वापसी उनकी फलां दिन, क्योंकि टिकट भी हो गया सब कुछ, आपको पता है कि फलां दिन वापस आ जाना है, और उस दिन वो वापस तशरीफ़ नहीं ला सके और आपके पास कोई भी जरिया नहीं है उनके साथ राबते का, आपकी कैफियत क्या होगी? पहले 1 घंटा आप इंतज़ार कर लेंगे, जो ही टाइम गुजरता चल जाएगा आपकी बेचैनी में इजाफा होता चला जाएगा। अगर एक दिन गुजर गया तो उसके बाद तो आपकी हालत गैर हो जाएगी, सबकी हालत गैर हो जाएगी। हमारा हमारा जिसे हम प्यार करते हैं, हमारा रिश्तेदार, हमारा दोस्त, हमारा भाई, हमारा बाप आया नहीं, जितना टाइम गुजरता चला जाएगा आपकी एंजाइटी में, आपके उस गुस्से में, आपकी फ्रस्ट्रेशन में, जो भी आप उसको नाम दे लीजिए, बेचैनी बेकरारी, उसमें इजाफा होता चला जाएगा। और अगर 3 दिन हो जाए और वो ना आए तो क्या कैफियत होगी? और अगर 3 दिन के बाद ये वापस आएगा तो आप उससे सफर का हाल नहीं पूछेंगे क्या? आप उससे सफर का हाल पूछेंगे कि भाई जहां पे आप गए थे वहां कौन कौन से मकाम आपने देखे, कौन कौन सी जगह की सैर की, किस किस से मिले? फितरी तौर पर, तबीयी तौर पर जो सबसे पहला सवाल आपकी जुबान और आपके जहन पर आएगा वही आएगा कि भाई 3 दिन आप कहाँ थे, हमारी तो जान निकल गई। यानी बाकी आप तमाम चीज़ों को भूल जाएंगे, तमाम बाकी आप तमाम बातों को भूल जाएंगे, सबसे पहला सवाल जो आपकी जुबान पर और आपके जहन में आएगा वही ही आएगा कि कहाँ थे आप। अब अल्लाह के नबी ने इन थके हुए हाजियों को 3 दिन तक गदीर के मकाम पर रोक के इनफरादी तौर पर अमीरुल मोमिनीन को उनकी विलायत पर मुबारकबाद देने का हुक्म इसलिए दिया कि जब 3 दिन की ताखीर से ये हाजी मक्के वाले मक्के पहुंचेंगे, मदीने वाले मदीने पहुंचेंगे, यमन वाले यमन पहुंचेंगे, इराक वाले इराक पहुंचेंगे, शाम वाले शाम पहुंचेंगे, हर हाजी अपने करिए में अपने गाँव में जाएगा तो उसके रिश्तेदार जो उसके मुंतजर हैं उससे यह सवाल नहीं करेंगे कि तुम्हारा हज कैसा था, तुम्हारी ज़ियारत कैसी थी। सबसे पहला सवाल वो ये करेंगे कि 3 दिन तक आप थे कहां पे, और सबसे पहले वो यही जवाब देगा कि हज का ना पूछो, 3 दिन तक अल्लाह के रसूल ने गदीर के मकाम पर मुझे रोक के रखा ताकि मैं अली को उसकी विलायत की मुबारकबाद दूं। तो हाजी सबसे पहले, अल्लाह के रसूल ने सबसे पहले इस मीडिया को अडॉप्ट किया कि इस मीडिया के जरिए से वो लोग जो मकाम गदीर में मौजूद नहीं थे उन तक अली की विलायत का और गदीर का ऐलान पहुंच जाए। तो अल्लाह के रसूल ने अपने ज़माने का सबसे एडवांस मीडिया इस्तेमाल किया गदीर के पैगाम को तमाम मुसलमान तक पहुंचाने के लिए। बस तहलील तारीख के एतबार से, फलसफे तारीख के एतबार से वाकया करबला को दुनिया का सबसे नामानूस और गैर मारूफ वाकया होना चाहिए। गवाहों की तादाद सबसे कम, वसाकत में सिर्फ एक, और जमाने की मीडिया ने न सिर्फ ये कि सपोर्ट नहीं किया बल्कि दुबाया है। इसके मुकाबले में वाकया गदीर तारीख़ इस्लाम का सबसे मारूफ और सबसे मशहूर वाकया होना चाहिए, गवाहों की तादाद के एतबार से, नंबर के एतबार से, गवाहों की वसाकत और अदालत के एतबार से, और मीडिया अपने ज़माने के मीडिया और अपने ज़माने के इकतदार के हवाले से। लेकिन हुआ क्या अजीज़ों? आप अपने हल्के से बाहर निकल कर देखें, बाकी मुसलमानों से पूछें कि गदीर क्या है, तो किसी को पता है गदीर है क्या? आपको मुसलमानों में लाखों ऐसे लोग मिल जाएंगे जो लफ्ज़ गदीर को सुनकर कहेंगे हमने तो ये लफ्ज़ ही पहली बार आपसे सुना है। ये क्या हुआ? ये तारीख का पूरा निज़ाम और हिसाब किताब उलट गया कि होना जिस वाक्य को मशहूर चाहिए था वो गैर मारूफ हो गया, اور جس کو مشہور ہونا چاہیے تھا وہ غیر معروف ہو گیا. عزیزو اس کا سبب صرف ایک ہے. واقعہ غدیر کے پیچھے زینب نہیں تھی, واقعہ کربلا کے پیچھے زینب تھی. واقعہ غدیر کے پیچھے زینب نہیں تھی, اس لیے واقعہ غدیر نہ بچ سکا, نہ معروف ہو سکا. اور واقعہ کربلا کے پیچھے یہ بی بی تھی. انت شریکت الحسین, اس بی بی نے کربلا کو بچا لیا, اس بی بی نے حسین کو بچا لیا, اس بی بی نے دین کو بچا لیا, اس بی بی نے اسلام کو بچا لیا. تاریخ نے بڑی بڑی مثالیں ہمارے سامنے بیان کی ہیں, بڑے بڑے اسوہ بیان کیے ہیں. کہا اگر کوئی کسی ایگزامپل ماں کو دیکھنا چاہے کہ وہ ماں جو نمونہ ہو تمام انسانوں کے لیے, تو اس کی مثال آپ کو مریم میں مل سکتی ہے, اس کی مثال آپ کو خدیجہ میں مل سکتی ہے, اس کی مثال آپ کو شہزادی کونین میں مل سکتی ہے. ماں کی ایگزامپل موجود ہے. اگر کسی نے بیٹی کی مثال دینی ہو تو بیٹی کی مثال بھی موجود ہے شہزادی کونین کی شکل میں. لیکن ایک اور رشتہ عزیزو جو بڑا پیارا رشتہ ہے, جو بہن اور بھائی کا رشتہ ہے, اگر کسی نے اس رشتے کی مثال دینی ہو تو پوری کائنات میں صرف ایک ہی مثال نظر آتی ہے, اس مثال کا نام ہے زینب. کوئی مثال دینی ہو کہ بہن کس طریقے سے اپنا سب کچھ قربان کر دیتی ہے اپنے بھائی پر. تاریخ نے یہ بیان کیا ہے کہ سید الشہداء کو پیاس بہت لگتی تھی, شیخ شوستری نے خصائص الحسینیہ, جو بڑی خوبصورت کتاب ہے, یہ ہمارے مرجع بھی تھے اور سید الشہداء کے ذاکر بھی تھے, تو میرے مولا کے بارے میں ایک کتاب لکھی الخصائص الحسینیہ, یعنی وہ امتیازات, وہ خصوصیات جو سید الشہداء کے ساتھ خاص ہیں, جو کائنات میں اور کسی کو بھی عطا نہیں کی گئی. اس کتاب میں یہ حدیث لکھتے ہیں کہ ایک مرتبہ رسول اللہ تشریف لائے ہیں اپنی بیٹی کے گھر میں, تو دیکھا ہے کہ شہزادی گریہ کر رہی ہیں, رو رہی ہیں. کہا بیٹی گریہ کیوں کر رہی ہیں؟ کہا بابا جان یہ بچہ جو میرے شکم میں ہے مجھے مخاطب کر کے کہتے امی انا عطشان, اے میری ماں میں پیاسا ہوں, حسین کو پیاس بہت لگتی ہے, اس لیے شہزادی زینب کو جناب فاطمہ نے جو نصیحتیں اور وصیتیں کی تھی اس میں ایک وصیت یہ بھی تھی, دیکھو زینب میں تو جا رہی ہوں اس دنیا سے لیکن حسین کو پیاس بہت لگتی ہے, دیکھو رات کو جب کبھی تم سو تو اس بات کا خیال رکھنا کہ اگر میرا حسین پانی مانگے, اگر میرا حسین یہ کہ انات شان, تو پیاس کا فوراً اہتمام کرنا, پیاس بجھانے کا فوراً اہتمام کرنا. زینب ساری ساری رات جاگتی رہتی کہ حسین کی زبان سے کبھی اتشان کا لفظ نکلے تو میں پانی پیش کروں. جب بی بی کی شادی کا وقت آیا ہے اور جناب عبداللہ نے یہ درخواست کی ہے اور امیر المومنین آئے, کہا بیٹی عبداللہ بہت اچھا انسان ہے, بہت اچھا مومن ہے, کیا تم اجازت دیتی ہو؟ تو بی بی نے کہا ہاں بابا جیسا آپ فیصلہ کرے, لیکن میری ایک شرط ہے اور کوئی شرط نہیں, نہ جہیز کی شرط, نہ مہر کی شرط, نہ کسی اور چیز کی شرط, بس عبداللہ سے ایک ریکویسٹ کر دیجئے, ایک میری درخواست کر دیجئے. عبداللہ دیکھو جب تک زینب زندہ ہے زینب کو اپنے بھائی سے جدا نہ کرنا. عبداللہ نے یہ شرط منظور کی اور جب میرا حسین مدینے کو چھوڑ کر اعظم مکہ ہوا تو بی بی نے جناب عبداللہ سے, جس بی بی نے کبھی بھی کچھ تقاضا نہیں کیا, اپنے شوہر سے پہلی بار یہ تقاضا کیا, اے میرے ہمسر, اے میرے سرتاج, آپ کو وہ وعدہ یاد ہے جو شادی کے وقت ہوا تھا, اب میرا بھائی حسین جا رہا ہے, میرا دل جاتا ہے میں حسین کے ساتھ جاؤں. عبداللہ نے اجازت دی, یہ بہن سائے کی طرح اپنے بھائی کے ساتھ ہے جہاں پر حسین خیمہ زن ہوتے ہیں. تاریخ یہ بیان کرتی ہے زینب نے صرف ایک بار کہا تھا, حسین جب تم رکو تو رکو, جب پڑاؤ کرو تو پڑاؤ کے بعد سب سے پہلے میرے خیمے میں تھوڑی دیر کے لیے آ جایا کرو, تمہارے چہرے کی زیارت کر لیا کروں. واہ حسینا, واہ زینبا, آئے عاشور کا دن آ گیا. اب میرے مولا نے سب سے ودا کیا, ودا کرنے کے بعد جب اپنی بہن سے ودا کیا, بہن سے ودا کرنے کے بعد میرے مولا جب چلے ہیں مقتل کی طرف تو پیچھے مڑ کے دیکھا ٹلائے زینبیا پر بہن یہ دعا مانگ رہی ہے, اے خدایا ایک بار میرے بھائی کا چہرہ دکھا دے. حسین نے مڑ کے دیکھا, کہا زینب قیام میں چلی جاؤ. اب وہی زینب اپنے بھائی کے لاشے پر آئی. وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ. ماتم حسین.